अब हाम्रो अर्को पाटो प्रज्ञा प्रतिष्ठानसँग सम्बन्धित हुनुहुन्छ तपाईँ। वर्तमान उपकुलपति हुनुहुन्छ। 2067 साल माघमा नेपाल सरकारले गठन गरेपछि तपाईँ चाहिँ 4 वर्षको लागि उपकुलपति हुनुभयो। उपकुलपतिमा नियुक्ति हुनुभन्दा अगाडि कस्तो केही योजना थियो, त्यो बारेमा अलिकति वातावरण भनिदिनुहुन्छ?
यो 2046 परिवर्तन पछि नै एकाडेमी कस्तो हुनुपर्छ, त्यसको स्वायत्तता कस्तो हुनुपर्छ, त्यहाँ कस्तो मान्छे जानुपर्छ भन्ने बहुत विशद भौतिक क्षेत्रको विवाद हो। मैले त्यति बेला पनि 2-4 आर्टिकल्सहरू लेखेका छौँ। कृष्णप्रसादजी प्रधानमन्त्री हुनुहुन्थ्यो, तर उहाँले चाहिँ एउटा पत्याएको व्यक्ति पर्छ क्या, पछि जीवन पर्यन्त उहाँले त उहाँसँग हामीले प्रशस्त कुरा गर्नु, आनन्ददेव भट्ट म हामी अब यो पारिजातहरू सबै गएर कि अब यो एकाडेमी हिजो कस्तो हो भने राज्यको ठिक छ, राज्यको सपोर्ट बेगल अविकसित मुलुकमा एकाडेमी चल्दैन, फाइनेन्सियल सपोर्ट चाहिँ तपाईँहरूले गरिदिनुपर्छ होइन, त्यो एउटा त्यसमा केही नियन्त्रण पनि गर्नुहोस् अथवा तपाईँको आफ्नो मनिटरिङ गर्नुहोस् र प्राविधिक रूपमा चाहिँ नि पूर्णत स्वायत्त हुने किसिमले त्यसको संरचनामा पनि नयाँ चिज होस् र त्यो सकेसम्म हिजो राजा कुलपति हुने उहाँ थियो विद्वान मान्छेलाई नै विश्वास गरेर कुलपतिको व्यवस्था त्यो गर्नुहोस्, कसरी छान्ने त्यसमा चाहिँ नि बरु एउटा सहयोग सुयोग्य मान्छेलाई जाने परिपाटी बनाऊ र उपकुलपतिहरू रहन् र कुलपति त्यस्तो त्यस्तो गरौँ भनेर भनिदिएको थियो। उहाँले मान्नु पनि भएको थियो, कसरी के भयो पछि चाहिँ नि विधान भन्दा हुँदै चाहिँ प्रधानमन्त्री कुलपति रहने प्रकारको बन्यो र अलिकति स्टेटले एउटा चाहिँ आफ्नो एउटा प्रतिष्ठानको रूपमा चाहिँ रहने प्रकारको र त्यति बेला हाम्रो निकै विवाद पनि रह्यो विवाद रह्यो र झन्डै झन्डै एक थरी हाम्रो पारिजाजीहरूले त्यसमा बहिष्कार भनेर पनि भन्नुभयो, तर त्यति साह्रो किसिमले नजाउँ र प्राज्ञिक काममा सहयोग चाहिँ दिउँ जानेहरूलाई भनियो। हाम्रो एकजना साथी चाहिँ त्यहाँ जानुभयो, त्यहाँ जाने कि नजानेमा विवाद पनि त्यो चाहिँ रमेश विकलजी हामी सबैले होइन जानु त त्यो एकाडेमी भनेर राज्यले चलाएको चिज हो, त्यहाँ सबैको हिस्सा छ होइन, त्यस हुनाले त्यहाँ गएर आफ्नो कुराहरू गर्नुपर्छ, प्राज्ञिक काम गर्नुपर्छ, हामीले सोचे अनुसार बनाउने त्यति लाग्नुपर्छ भन्ने लाग्यो। त्यो त्यतिकै भयो, राजनीतिक मुद्दाहरूमै सरकार अलमलियो, त्यतातिर त्यति ध्यान दिने गरिसकेन। अब वैचितिको दृष्टिको आन्दोलन पछाडि नयाँ सोच आयो, एकाडेमी आफ्नो आफ्नो पहिचानका बेगल हुनुपर्छ भन्ने प्रकारको कुरो, धेरै एक्सर्साइज भयो, धेरै चाहिँ भयो, अन्त्यमा गएर नयाँ किसिमले एकाडेमी संरचित भयो। अब त्यति बेला पनि त्यो एकाडेमीको स्वरूप र संरचनामा छँदै थियो र एकाडेमीमा नेतृत्वमा यसरी आइहालिन्छ भन्ने प्रकारको थिएन। त्यस पछाडि अब यहाँलाई भन्यो पहिलो पटक एकाडेमीको के अरे नेतृत्व छान्ने कमिटीमा म थिएँ, त्यहाँ के छ संस्कृति मन्त्री अध्यक्ष अनि 2 विज्ञहरू चाहिँ प्रधानमन्त्री छुन्छन्, त्यसमा एउटा म थिएँ, एउटा चाहिँ प्रधानमन्त्री गिरिजाबाबु हुनुहुन्थ्यो अनि 1 तुलसी भट्टराई, हामी 2 थियौँ र हामीले आफ्नो सोच अनुसार किनभने नयाँ किसिमले कुलपति चाहिँ अब लेखकहरू यो विद्वानबाटै लैजानु पाउने भएपछि सोच अनुसार एउटा टिम पनि बनायौँ, तर त्यति बेलै कस्तो के भयो भने निर्वाचन घोषणा भयो, गिरिजाबाबु त्यो संसद विघटन गर्नु निर्वाचन घोषणा गर्नुपर्ने अवस्था आयो, निर्वाचन भएपछि निर्वाचन आयोगले रोकिदियो, रोकेर त्यो चाहिँ गठन हुन सकेन। अनि पछि चाहिँ त्यो अर्को सरकार आयो, अर्को सरकार पछि पनि मलाई चाहिँ माओवादीले पनि त्यो कमिटीमा राखेको थियो, तर मैले चाहिँ त्यो के भने मलाई चाहिँ सांस्कृतिक कमिटीमा राखेको हुनाले म चाहिँ बसिनँ। अब तेस्रो पटक चाहिँ सन्दर्भ के भने म अमेरिकामा थिएँ, यहाँ उहाँ कमिटी भन्यो, कमिटीमा अरू नै रहे, त्यो कमिटीले मलाई चाहिँ कुलपति भनेर छान्यो र यसरी आउँदा हुँदै मुख्यत हामीले चाहिँ नयाँ बदलिएको परिस्थितिलाई सम्बोधन गर्ने किसिमले एकाडेमीको लिडरसिपले काम गर्नुपर्छ भन्ने कुरा हामी सचेत थियौँ। त्यो भनेको के हो भने कि नयाँ परिस्थितिमा हामी मुख्य 5 विधामा चाहिँ स्टेटको प्रतिनिधि भएर काम गर्न हामीलाई चाहिँ कानूनले निर्देशित गरेको छ, एउटा भाषाको, एउटा अर्को साहित्यको, तेस्रो संस्कृतिको, अर्को सामाजिक शास्त्रको र अर्को चाहिँ दर्शनको, त यी 5 क्षेत्र यो एकाडेमीको ज्ञान विज्ञानको प्रवर्धन अनुसन्धान यो कामहरू यसले गर्ने हो। त यसमा पनि विविधता छ नि त, हाम्रो जस्तो भाषामा विविधता छ ती विविध भाषा बोल्नेहरूले आफ्नो ठाउँ कहाँ छ भनेर एकाडेमीमा खोज्छन् र त्यो खोज्ने कार्यक्रम त्यस प्रकारले हुनु पर्यो र साहित्यमा पनि त्यस्तै छ विविध साहित्य छ नेपाली साहित्य त नेपालमा लेखिने तामाङ भाषामा लेखेको पनि नेपाली साहित्य लिम्बू भाषामा लेखेको पनि नेपाली साहित्य हो होइन र ती सबैलाई चाहिँ अम्रेला अर्गनाइजेसनको रूपमा यो एकाडेमी भएको हुनाले त्यसलाई सम्बोधन गर्नका निम्ति त्यही किसिमको कार्यक्रमहरू बनाइनुपर्छ भन्ने हाम्रो सोच बन्यो हामीले पहिलो विभागहरू पनि त्यसरी नै विभाजन गर्यौं र कार्यक्रम शुरू गर्यौं अब शुरू गर्दा हुँदै स्टेट अब नेपाल त्यसै अल्झिएको छ विभिन्न कुरामा समस्याहरू सबै त्यसै छ ट्रेजरी रित्तो छ आउने बजेट त बहुत कम हुन्छ तर त्यो कम बजेटलाई पनि सदुपयोग गर्दै कसरी चाहिँ अधिकतम काम गर्न सकिन्छ त भन्ने बारेमा सोच्दा हुँदै हामीले नेपालमा विभिन्न भागमा कार्यरत विभिन्न भौगोलिक क्षेत्रमा कार्यरत विभिन्न सांस्कृतिक क्षेत्रमा कार्यरत भाषिक क्षेत्रमा कार्यरत संगठनहरू छन् नेपालभित्र र नेपाल बाहिर तिनीहरूलाई हामी साझेदार संगठन भन्दै तिनीहरूका क्षेत्रमा क्षेत्र अनुकूलको कार्यक्रमहरू बनाइदिने र फाइनेन्सियल सपोर्ट गर्ने उनीहरूले म्यानेजमेन्ट गर्ने सहकार्यमा यसरी धेरै कार्यक्रम गर्यौं हामी तापलेजुङदेखि लिएर महेन्द्रनगरसम्म पुग्यौं झापादेखि लिएर यता बागलुङ पहाड़तिर त्यसरी माथि के अरे यो त्यो गर्दा हुँदै चाहिँ के भयो भने कार्यक्रम पनि कस्तो भयो भने प्रत्येक भाषाको आफ्नो स्तर बमोजिम भाषाका चाहिँ वर्णहरू संरक्षण गर्ने भाषाको कतिको व्याकरण बनाइदिने भाषाको शब्दकोश बनाउने त्यस्ता प्रकारका कार्यक्रमहरू राखेर चाहिँ काम गर्दा हुँदै बहुभाषिक बहुजातीय बहुसांस्कृतिकहरूले व्यक्तिहरूले एकाडेमी चाहिँ हाम्रो एउटा साझा हो भन्ने प्रकारको अनुभूत गरेका छन् अहिले जहाँसम्म लाग्छ किनभने जुन प्रकारले संस्थामी पाउँदैछौँ र प्राय एकाडेमीले पहिला चाहिँ आफ्नो जन्मदिनमा नेपाली भाषामा कविको के अरे कविता महोत्सव गर्थ्यो त्यो अहिले पनि निरन्तर छँदैछ तर अब नेपाली भाषा भन्ने बित्तिकै अरू भाषा पनि त्यतिकै छन् भनेर मातृभाषामा पनि मातृभाषा डे हो यो फागुनमा ए माघको कहिले पर्छ म जाँदा सकिन्छ होला राष्ट्रिय रूपमा राष्ट्रपति आएर हामी चाहिँ उद्घाटन गर्नुहुन्छ चाहिँ अन्त के अरे के अरे मातृभाषा कविता महोत्सव भनेर गर्ने गरेका छ र यतातिर चाहिँ यी त भयो र एकाडेमीको अहिलेसम्मको चाहिँ स्थिति राष्ट्रिय रूपमा नै अलिक विवादित त्यसको उपस्थिति थियो भने अन्तर्राष्ट्रिय रूपमा पनि यसको चाहिँ पहिचान चाहिँ हुनु जरुरी छ भन्ने कुरा सोचेर पहिला हामीले भारतमै धेरै नेपाली भाषाभाषीहरू छन् उनीहरू भूमिसहित भारत गएका हुन् अहिले नेपालीहरू त भारत बाहिर गएका छन् एउटा देश डायस्पोराको रूपमा आप्रवासनको क्रममा त्यहाँ विभिन्न किसिमले गएका एउटा स्थिति छ भने भारतमा जाने नेपालीहरू त भूमिसहित गएका नेपालीहरू संस्कृतिसहित गएका नेपालीहरू उनीहरूको त्यहाँको भारत बनाउने निमित्त ठूलो महत्वपूर्ण भूमिका छ त्यही भूमिका खोज गर्दा भने अनुसूचीमा आठौं अनुसूचीमा नेपाली भाषाले मान्यता पनि प्राप्त गरेका छ र त्यहाँको नेपालीहरूसँग र ती नेपालीहरू बोल्ने ठाउँमा बोलिने स्थानीय भाषा भाषीको बीचमा राम्रो सम्पर्क पनि हामीले गर्दा कायम हुन्छ भनेर दुई तीनवटा त्यो गोष्ठीहरू महत्वपूर्ण गर्यौं एकताली चाहिँ अन्तर्भाषीय के अरे अन्तर्देशीय साहित्य सम्मेलन भनेर जस्तो आसाममा नेपाली भाषा प्रमुख छ बोलिन्छ नेपाली भाषा प्रतिनिधिमा आसाममा बोडो अनि राजवंशी र चाहिँ आसामिया भाषाका प्रतिनिधिलाई पनि हामीले बोलायौं अनि नर्थ बेङ्गालमा बेङ्गाली भाषा बोलिन्छ अनि लिम्बू भाषा नेपाली भाषाका प्रतिनिधि पनि आयो त्यस्तै प्रकारले आएर चाहिँ हामीले एक प्रकारको सद्भाव बढाउने किसिमले
भनेपछि प्रज्ञा प्रतिष्ठान कमलाजीबाट निस्किएर भारतको उत्तर पूर्व राज्यसम्म पनि पुगिसकेको छ
त्यति मात्र होइन त्यति पुगेर त भएन तर त्यो अब अन्तर्राष्ट्रिय रूपमा चाहिँ हामीले के गर्ने त भन्दा हुँदै अन्तर्राष्ट्रिय हाम्रो विशेष गरी निकटतम छिमेकी त्यसमा पनि सार्क अलि पर गए सार्क मुलुकसम्मका राष्ट्रिय एकाडेमीहरू जो छन् ती एकाडेमीसँग हाम्रो संस्थागत सम्बन्ध हुनुपर्छ भन्ने कुरा गरेर पहिला हाम्रो अलिअलि चाहिँ यो चाइना फेडरेसन अफ लिटरेरी एन्ड आर्ट सर्कल भन्छ चीनको चाहिँ आधिकारिक एकाडेमी हो बहुत ठूलो पनि छ प्रत्येक प्रान्तमा छ र त्यो चाहिँ पहिला ल्युसुनहरूले खोलेको चाहिँ त्यो लेफ्ट विङ राइटर्स युनियनको उत्तराधिकारी बोक्ने संस्था हो र त्यस त्यहाँ चाहिँ के भने विभिन्न फाँटका जस्तो साहित्यकार भयो फिल्ममा काम गर्ने कलाकार भयो नाट्यकार भयो ती सबको चाहिँ अम्रेला अर्गनाइजेसन हो त्यहाँको सबभन्दा ठूलो एकाडेमी हो त्योसँग हामीले औपचारिक रूपमा सम्बन्ध स्थापित गर्न उहाँहरूलाई बोलायौं पनि र अब हाम्रो आउने जाने क्रम त पहिला पनि थियो तर त्यसले भएन संस्थागत रूपमा चाहिँ हाम्रो चाहिँ एउटा एमओयूमा सही गरेर सांस्कृतिक आदान प्रदान गरौं र अनि बेसी हाम्रो नेपाली साहित्यलाई तपाईँ कहाँ पुर्याउन र तपाईँको साहित्यलाई हामी कहाँ पुर्याउनका निम्ति अनुवादका कामहरू पनि बढ़ाउ र अनि जनहरूको आदान प्रदान गरौं अन्तर्क्रिया गरौं भन्ने क्रममा गरे उहाँले एक्सेप्ट गर्नुभयो र 31 जनवरी डिसेम्बर 2011 उहाँहरू नेपाल आउनुभयो र त्यहाँ हाम्रो त्यसै दिन एमओयूमा साइन भयो साइन भएपछि निरन्तर रूपमा हाम्रो डेलिगेसन आदान प्रदान वैचारिक आदान प्रदानको शुरूआत भएको छ र अनुवाद कर्मलाई अलि बढ़ाउनका निम्ति प्रयत्न गर्दैछौ भर्खरै 2-3 महिना अगाडि मेरो नेतृत्वमा 9 सदस्यीय एउटा प्रतिनिधि मण्डल उहाँ त्यहाँ घुमेर आयो अब चाँडै उनीहरू आउँदैछन् यो त्यहाँ त्यो त्यो अम्ब्रेला अर्गनाइजेसनभित्रको महत्वपूर्ण संस्था हो चाइना राइटर्स एसोसिएसन जसको उपाध्यक्षले यसलाई नोबेल पुरस्कार प्राप्त गरे है उहाँहरूको एउटा टोली आउनेवाला थियो त अहिले आज भोलि आयो होला त्यसलाई त्यहाँ हामीले रिसिभ गर्ने र यो आदान प्रदान भयो त्यस पछाडि निकटतम मित्र भारत भारतको साहित्य एकाडेमी भारत भन्ने अकादमी भारत भन्ने छ उहाँसँग चाहिँ हाम्रो प्रोग्राम यो हो भनेपछि उहाँहरू पनि एक्सेप्ट गर्नुभयो एक्सेप्ट गरिसकेपछि उहाँहरू आउनुभयो र अनि त्यसको जनवरी फेब्रुअरीमा 2012 फेब्रुअरीमा उहाँहरूसँग पनि विधिवत एमओयूमा सही संस्थागत सही भएर सांस्कृतिक आदान प्रदानको काम शुरू गर्यो कुलपतिको नेतृत्वमा 10 सदस्यीय प्रतिनिधिमण्डल 2 महिना अगाडि त्यहाँ इण्डियामा गएर आयो अब हामीले उनीहरूलाई बोलाउने क्रम छ यसरी हामी चाहन्छौँ के भने अब धेरै त्यसको चाहिँ अप्ठ्यारो छ संस्था स्टेट रन चाहिँ एकाडेमी भएको हुनाले मर्यादाको कुरा छ त्यहाँ चाहिँ होइन उनीहरूलाई दिने आतिथ्यको कुरा छ त्यही फाइनेन्सियल कन्सटेन्ट हामीसँग छ तापनि हामी सकेसम्म सार्क मुलुकका बंगलादेश पाकिस्तान र श्रीलंका एकाडेमीहरूसँग पनि यस्तै रिलेसन बढ़ाउन खोज्दैछौ अब कति सम्भव हुन्छ नभए अहिले दुईटा चाहिँ हाम्रो कामहरू शुरू भयो यसले चाहिँ एकाडेमीलाई अन्तर्राष्ट्रिय रूपमा पनि स्थापित गर्यो भन्ने हामीलाई लाग्छ र त्यसदेखि बाहेक अरू केही महत्व
मेरो प्रश्न पनि त्यही छ प्रज्ञा प्रतिष्ठानले अन्तर्राष्ट्रिय संस्थाहरूसँग कसरी काम गरिरहेछ भन्ने कुरा तपाईँले भनिहाल्नुभयो अब त्यो प्रश्नतिर म जान्न तर तपाईँले भन्नुभयो जस्तै 46 सालदेखि प्रज्ञा प्रतिष्ठानको लागि यस्तो हुनुपर्छ भन्ने जुन तपाईँले आफूले एउटा सोचाइराख्नुभयो
मैले मात्र होइन
एउटा बौद्धिक वर्गले र तपाईँ अगाडि राखेर कृष्णप्रसाद भट्टराईसँग पनि सल्लाह गर्नुभएको थियो तर उपकुलपति भएर त्यहाँ पुग्नु भएपछि तपाईँले के कस्तो समस्या
ठुलो समस्या के छ भन्नु भने अहिले पनि एकाडेमी त्यो एउटा स्वायत्त संस्था हो प्राज्ञहरू गएर बडो प्रतिफलमूलक बौद्धिक प्रतिफलमूलक काम गर्छन् गर्ने ठाउँ हो र गराउनुपर्छ त्यसको वातावरण बनाउनुपर्छ भन्ने सरकारको सोच छैन सरकारले अहिले पनि मन्त्रालय अन्तर्गतको एउटा किनभने त्यो फाइनेन्सियल एक्टिभिटिजमा हामी हेर्छौँ क्या कि एउटा उपसचिवले कन्ट्रोल गरिदिन्छ अवरोधहरू आइरहन्छ र त्यस प्रकारको सोच छ जबकि ऐनले प्रश्न गरेका छ यो यस्तो हो त्यसलाई नै प्राज्ञिक कामले नै हामीले चाहिँ त्यसलाई चाहिँ यो स्वायत्त संस्था हो यहाँ यतिसम्म सरकारको चाहिँ
होइन
संरक्षण ठिक छ तर नियन्त्रण गर्ने संस्था होइन भनेर हामीले अझै पनि आफ्नो कामले प्रस्तुत
सरकारी संयन्त्र नै ठूलो समस्या
अब उहाँ के अरे बजेटको प्रब्लम छ होइन एकाडेमीको बजेटमा पनि अब सरकारले दिएको बजेटकै आधारमा एकदमै उन्मुक्त भएर धेरै प्राज्ञिक काम गर्न सकिँदैन त्यो उनीहरूको त्यही इन्टरनल तलब सलबको व्यवस्था गर्न सकिन्छ त्यसमा चाहिँ अब निजी आय स्रोतहरू निजी स्रोतहरू बढाउनु पर्ने छ र केही बढाउन पनि सकिन्छ सरकारसँग अलिकति कुराकानी गरेर बढाउन पनि सकिन्छ र त्यो भएपछि मात्र साँच्चै नै स्वायत्त हुन सक्छ र अहिले चाहिँ के भने बजेटमा सरकारको कस्तो दृष्टिकोण छ भने अब भन्छ तलब पैसा पुगेन यसमा ऊ भएन भनेर होइन तपाईँ पहिला तलब छुट्याउनुहोस् तलब पुगिन्छ पुर्याउनुहोस् तलब पुगेन भने अनि चुप लाएर बस्नुहोस् पुग्यो भने त्यसबाट उब्रियो भने केही काम गर्नुहोस् भन्ने त्यस प्रकार सोध्छ के भयो त्यसले हामीले के गरेका छौँ भने त्यहाँ प्राज्ञा प्रतिष्ठानमा पुग्ने मान्छेहरू बस एकै जीवनभरि लेख्यो अरे कतै गरे केही गरे बौद्धिक काम गरे अब उनीहरूलाई चाहिँ अलिकति केही सुविधा दिएर रिटायरमेन्टमा राख्ने जस्तो मान्छे सोचेको छ, ती मान्छेहरूले बौद्धिक प्रतिफल दिन्छन् भन्ने प्रकार सरकारको सोचै छैन र त्यो चिजलाई त्यहाँदेखि त्यो सोचमा पुर्याउन निमित्त धेरै भनेर त हुँदैन, कामै गरेर जस्तो अब नेपालमा एकाडेमी छ बौद्धिक काम चाहिँ त्यो सँग सहकार्य गर्नुपर्छ, चिनियाहरूले भने इन्डियनहरूले भन्न थालेपछि त गभर्मेन्ट पनि सोध्छ नि त हो यसको त रहेछ यसको पहिचान त यसरी जाँदो रहेछ भने त्यस प्रकारले हामीले कामैले स्थापित गर्नुपर्छ त्यो क्रममा हामी छँदैछौँ। तर अहिले चाहिँ कस्तो छ भने एकदम इन्फ्रा गभर्मेन्टले अब बनाइदियो तीनवटा एकाडेमी त्यसलाई सस्टेन गर्नका निम्ति आधारभूत पनि बनाएन, अब हुन्छ नि दूरगामी भन्नु भएन अहिले पनि। अब अर्को समस्या कस्तो छ भने समावेशीकरणबाट हुनुपर्छ भन्ने प्रकारको चाहिँ संविधानको मान्यता पनि छ, त्यो राम्रै कुरा हो नराम्रो होइन, तर प्राज्ञिक संस्था हो नि, प्राज्ञिक संस्था समाकरण र समावेशीकरण र भागभन्डा मिलाउन निमित्त डिजर्भिङ नभएको मान्छे पुग्यो भने त त्यस्तो बेहाल हुन्छ,
एकपटक त निकै आलोचना
र त्यस हुनाले आलोचना भइकन फेल पनि भयो र अब कम आलोचना हामीमा पनि आलोचना भयो, अहिले हामीमा पनि त्यसरी मिलाउन सबै एकै हाइटको मान्छेहरू पुगेका छन् भनेर
यसै कसमा सन्दर्भमा भनौँ न आलोचना भन्दाखेरि जहिले जहिले पनि एकाडेमीको प्राज्ञहरूको गठन हुन्छ नि त्यो आलोचना मुक्त कहिले पनि भएन है, यो कारणले वा ऊ कारणले या त समेटिनु पर्ने मान्छे समेटिएको छैन भनेर आलोचना हुन्छ या समावेशीको कारणले चाहिँ राम्रो गठन भएन भनेर आलोचना हुन्छ, यसलाई कसरी तपाईँले
यसको बाहिर देखाउटी रूपमा जे भए पनि हामी एउटा कुरामा प्रश्न छौँ किन त्यस्तो भयो र कहाँनिर छ त्यसको गुत्थी भन्ने कुरा हामी प्रश्न छौँ। त्यो के हो भने अहिले नेपाल प्रज्ञा परिषद जो हामी छौँ त्यसमा 11 प्राज्ञहरू हुन्छ, ती वैतनिक हुन्छन् फुल टाइमहरू हुन्छन् र त्यसदेखि भए अरूमा 9-9 हुन्छ। तर प्राज्ञ हुने मान्छेहरू प्राज्ञ प्रतिष्ठान त 9 मात्र होइन, 9 त निमित्त नायक मात्र भए र त्यो प्राज्ञ प्रतिष्ठानबाट त मेरो पनि हो भनेर भन्ने योग्यता पुगेका मान्छे त 11 हुन सक्छन् नि, छन् नि त, हामी जो छौँ हामीभन्दा योग्य कति कति मान्छे बाहिर छँदैछ। तर अब त्यहाँ जाने नेतृत्वले उनीहरूले प्राज्ञमा म कहाँ छु भनेर खोज्छ, खोज्दा उसले उसका निम्ति स्पेस दिनु पर्यो नि त, उसलाई केबाट स्पेस दिने त भन्दा पनि कार्यक्रममा बोलाउनु पर्यो उसको चाहिँ होइन उसको बौद्धिक क्षमताहरूलाई होइन उत्प्रेरित गर्ने वातावरणहरू दिनु पर्यो, सकियो भने प्रोजेक्टहरू दिनु पर्यो। त्यो गर्न थालेपछि चाहिँ के हुन्छ भने ओहो यो चाहिँ त्यहाँको प्रतिफल त बाँडिँदो रहेछ भन्ने प्रकारको हुन्छ, अब गरिब मुलुकको उसमा चाहिँ प्रतिफलमै झगडा हुन्छ। त त्यो चिज चाहिँ हटाउनका निमित्त सकेसम्म हामीले अहिले चाहिँ के गर्ने गरेका छौँ भने धेरै धेरै प्रोजेक्टहरू बनाएर उसलाई दिन्छौँ, प्रतिवर्ष 10 चाहिँ अनुसन्धान परियोजनाहरू लिएर त्यहाँदेखि त्यो छनौट गरेर दिन्छौँ र छनौटमा नआउने पनि प्राज्ञ हुन्छ, उनीहरूलाई चाहिँ विज्ञको रूपमा बनाउँछौँ उनीहरूलाई प्रयोग गर्छौँ। त्यस्तो त्यसैले मलाई लाग्छ यसपटकको गठनमा त्यत्रो ठूलो विवाद भएन, हाम्रो यो प्रज्ञा प्रतिष्ठानमा चाहिँ अरू अरूमा चाहिँ अलिअलि विवाद पनि भयो र त्यो विवाद भएन हामीले चाहिँ सबै गर्यौँ भनेर होइन कि त्यो हामीले नि पहिले सोच्यौँ के भने कुनै पनि प्राज्ञले त्यो प्राज्ञ बाहिर बसेका छ त्यो हामीभन्दा धेरै विशिष्ट पनि छ आदरणीय पनि छ, त्यसो त प्राज्ञा प्रतिष्ठान त त्यही हो नि, त्यहाँ मेरो ठाउँ कहाँ छ भन्ने चाहिँ खोज्छ स्पेस खोज्छ, त्यो स्पेस दिने काम चाहिँ त्यहाँको लिडरसिपले गर्नुपर्छ। त त्यो भयो भने यो चिज बिस्तारो बिस्तारो हटेर जान्छ र त्यो हो।
तर एउटा कुरो नभइरहेको कुरो अहिले जुन भयो तपाईँले आफैले भन्नुभयो प्रोजेक्टहरू बनाएर विद्वानहरूलाई 10 वर्षको प्रोजेक्ट बनाएर सबैलाई दिने जुन गर्नु भने त्यसले गर्दा सबै बाहिर बसेर बौद्धिक वर्ग गर्ने समय थिए नि त, तर पहिलाको आयोगले प्राज्ञ गठन त्यस्तो कहिले पनि गरेन,
आफ्नो मात्रै पहिला के भने अलिअलि बजेट रह्यो भने एकतालीको काम भन्छ
किताब मात्रै छाप्ने कुरा
आफ्ना प्रत्येकले 2 किताब छाप्ने, अहिले हामीले जाने बित्तिकै 2 कुरा गर्यौँ, एउटा हेर्नु यो हामीलाई ऐनले दिएको पारिश्रमिक सुविधा बाहेक र बाहिर जानुपर्दा हुने लाग्ने खर्च बाहेक यहाँ गोष्ठी सेमिनार र मिटिङ आदि गर्दा हुने भत्ताहरू प्राज्ञ परिषदको कुनै सदस्यले नलिने होइन, त्यो सानो कुरा त सानो हो तर त्यो सानोले ठूलो त असर पर्छ क्या बजेटमा त असर पर्छ, हामी लिँदैनौँ भने दिएको त्यो पारिश्रमिक बाहेक त्यो नलिने एउटा बनायौँ। अर्को चाहिँ के भने कुनै पनि प्राज्ञले यहाँ रेन्जेलसम्म आफ्ना रचनाहरू पत्रिकामा प्रकाशित गर्नु बाहेक समकालीनमा कसैले के बाहेक किताबहरू नछाप्ने आफ्नो तर्फ नछाप्ने र सकेसम्म पुराना प्राप्त भएका एकेडेमीले अनुसन्धान गराएका धेरै चिजहरू पनि छन् र पहिला छापिएका तर बजारमा सकिएका र महत्वपूर्ण कृतिहरूलाई नै छाप्ने र नयाँ सृजनाहरू लिएर चाहिँ ऊ नगर्ने किन छाप्ने अरूहरू नै छन् भन्ने प्रकारको नीति बनाए एकपालि अलिक विवाद पनि गर्छ एकाडेमीले साहित्यकारको किताबै नछाप्ने भन्ने हल्ला पनि चल्यो तपाईँहरूले पनि सुन्नुभयो होला तर त्यो थिएन कि हामीले चाहिँ एकदमै आवश्यक परेको विधामा लेखाउने पनि जस्तो ध्रुवचन्द्र गौतमलाई यसपालि एउटा उपन्यास लेख्नुहोस् समसामयिक परिस्थितिमा भनेर एउटा प्रोजेक्ट दिएको छ 1.25 लाखको उहाँले लेख्दै पनि हुन्छ अब समयले आवश्यकता गरेका कुरामा त्यसरी पनि लेखाउने तर एकाडेमीले नै लेखाएर तयार पारेका चिजहरू प्रशस्त छन् पहिला र महत्वपूर्ण पनि छन् त तिनीहरूलाई पब्लिस गर्न हामीसँग गर्दा पनि बजेट पुग्दैन भने फेरि एकाडेमीका ती डिक्सनरीहरू तयार गरेका छन् तिनीहरूलाई पब्लिस गर्न पुग्दैन भने यो सृजनात्मक साहित्यका चाहिँ यो जो जसले लेखेर दिन्छ त्यो चाहिँ त्यो प्रभावको आधारमा नछाप्ने भन्ने निर्णय गर्यौं त्यसले हामी आफैलाई पनि कन्ट्रोल गर्यौं हामी आफैलाई भन्नाले प्राज्ञको कुनै किताब नछापिने भएपछि त कोही पनि लडाइँका छाउने भएन नि त त्यसो भएको हुनाले पनि साथीहरू त्यति अब त सबै सन्तुष्ट कहाँ हुन्छ र तर त्यति असन्तुष्ट
बहुमतमा
प्रज्ञा प्रतिष्ठान नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल एकाडेमीको कार्यविधिमा त्यति असन्तुष्ट
अब बाँकी प्राज्ञहरूलाई तपाईँहरूले कसरी तपाईँ अब उपकुलपतिको हैसियतले बैरागी काण्डज्यू कुलपतिको हैसियतले एउटा तपाईँ पुरा प्रज्ञा प्रतिष्ठानको लिडिङमा तपाईँको जिम्मेवारी छ काठमा होइन अब तपाईँहरूले लिड गर्ने भनेको बाँकी प्राज्ञ सदस्यहरू हो उहाँहरूलाई कसरी तपाईँहरूले उत्पादक बनाउनु भएको छ कसरी उहाँहरूले त्यहाँनिर आएर दिन बिताउनुहुन्छ कसरी गर्नु
अनि यस्तो छ त्यो के छ भने जम्मा हामी 11 जना प्राज्ञ छौँ 11 जना हामीले मेजर विषयमा अलिकति विषय बाँडेर सबैले एक एकवटा विभागको जिम्मा दिएछौँ जस्तो दशममा एउटा विषय हो हामीले गर्ने 5 विषय हो दशम त्यत्रो थाङ्गिएको विषय होइन दशममा एउटा चाहिँ विभाग हो सामाजिक शास्त्रमा एउटा विभाग हो सामाजिक शास्त्र निकै विशाल हो तर पनि एउटा विभाग तर त्यो महत्वपूर्ण विभाग भएको हुनाले हामीले नै हेर्नुपर्छ भने त कुलपति त मैले नै हेर्छौँ त्यसलाई अब भाषाको भाषामा त नेपाली भाषा छ र नेपालका अरू भाषा छ त्यसका दुईटा विभाग छन् नेपालका अरू भाषा धेरै संवेदनशील भएको हुनाले कुलपतिले हेर्नुहुन्छ नेपालको भाषा नेपाली भाषाको विभाग र व्याकरण कोषको विभागको म हेर्छु र त्यसदेखि बाहेक अब साहित्यमा नेपाली साहित्य अब के अरे यो अन्तर्राष्ट्रिय साहित्यमा अनुवाद अब महत्वपूर्ण छ अनुवाद एउटा विभाग भन्ने जिम्मा दिएछ त्यस्तै चाहिँ अब संस्कृतिको एउटा हेर्छ फोकलोर पनि अहिलेको त्यो धेरै ऊ हो त्यो फोकलोर नेपाली फोकलोरको एउटा विभाग छ र अनि नेपाली साहित्यको चाहिँ कविताको एउटा पद्य विभाग छ त्यो फाँट ठुलो भएको हुनाले त्यसदेखि बाहेक आख्यानको र गद्यको एउटा विभाग छ बेन्जुजीले हेर्नुहुन्छ कविताको भाउपन्थीले हेर्छन् आख्यान आदि विभागको अर्को चाहिँ नन फिक्सनहरू छ समालोचना भयो निबन्ध भयो बाल साहित्य भयो त्यो प्राज्ञ हाम्रो महादेव अवस्थीले हेर्नुहुन्छ यसरी जम्मा 11 जनालाई पुग्ने 11 विभाग विभाजन गरेर त्यो विभागको प्रमुख बनाउँछौँ र बजेट एलर्ट गर्दा पनि सबलाई आफ्नो आफ्नो ऊ गर्छौँ र त्यो गर्दा उनी अनुसन्धान गोष्ठी र प्रकाशनमा खर्च गर्ने गरी हामी चाहिँ गरेका छौँ त्यसैले प्राय काम त पुगेकै छ अनि त्यसका साथसाथै प्रकाशनहरू पनि हामीले बाँडेका छौँ कि त्यो पुराना प्रकाशनहरूदेखि बाहेक अलिकति केही
प्रकाशनको सम्बन्धमा म आउँछु अहिले भाषाको यो अब भाषाहरू भन्नु पर्यो हाम्रो त होइन यसको संरक्षण गर्नु पर्यो विशेष गरी यो नेपाली मूल भाषालाई छोडेर अरू अन्य भाषाहरू हाम्रो भनौँ न राष्ट्रिय भाषाहरूलाई यिनीहरूको कति भाषा त लोपोन्मुख छन् र कति लोप पनि भए यस्तो भाषाहरूको लागि चाहिँ के कस्तो कार्यक्रमहरू भइरहेको
छ यसमा के गर्नु भने पहिला त हामीले सरोकारवाला पहिला भाषाको स्थिति हेरेर भाषा नेपालको अब जस्तो नेपाली भाषाकै क्षेत्रीय रूप हो होइन जो राष्ट्रका भाषाहरू छन् ती भाषाहरूलाई क्याटेगोराइज गरेका छौँ क्या कसमा साहित्य कति लेखियो त्यो क्याटेगोराइज पनि हामीले मनोगत रूपमा होइन कि जस्तो लिम्बू भाषाको के स्थिति छ भने लिम्बूहरूलाई भेला पारेर सरकारहरूलाई भेला पारेर तिम्रो भाषाको साहित्य कस्तो छ व्याकरण कस्तो छ ऊ के कस्तो छ भनेर भाषाको स्थितिको अब गोष्ठी गराएर ल्याएछौ. त्यो गरिसकेपछि भाषा तीन प्रकारका देखिए. एउटा विकासोन्मुख भाषा, भाषा पनि छ, अलिअलि व्याकरणको काम पनि भएको छ, पठन पाठन पनि माध्यमिक हिस्सामा के अरे प्राथमिक हिस्सामा शुरू भएको छ, साहित्य पनि लेखिएको छ. त्यस्तोमा चाहिँ अब नेवारी भाषा भयो, नेपाल भाषा जसलाई भन्छ, मैथिली त धेरै उच्च हो, भोजपुरी भाषा भयो, अवधि भाषा भयो, अनि लिम्बू भाषा,
अनि यिनीहरूको आफ्नै व्याकरण आफ्नै लिपि सहितको छ.
अब त्योदेखि बाहेक कस्तो छ भने अब पहिचानको रूपमा अहिले चाहिँ केही गर्नु भनेर एकदम कम्युनिटी उठ्या छ. त्यसको वर्णको पहिचान छैन, व्याकरणको पहिचान छैन, होइन शब्द कोषको चाहिँ ऊ छैन. तर त्यस्तोलाई चाहिँ हामीले चाहिँ भेला पारेर उनीहरूकै कम्युनिटीलाई संलग्न गराएर व्याकरण बनाइदिने, कोष बनाइदिने गरेर, जस्तो मगर बटुट भाषामा व्याकरण बनायो, छापियो भने छापिएको छ. मगरका पनि तीनटा भाषा छन्, खाम मगर, पाङ मगर, खोट मगर. अब लिम्बू भाषाको चाहिँ डिक्सनरी नै हामीले निकालिदिएका छौँ. लिम्बू भाषामा एउटा पत्रिका फक्टान भन्ने पनि निकालेका छौँ. लिम्बू भाषाका निबन्धहरूको एउटा प्रोजेक्ट दिएर त्यो पठन पाठनको निम्ति आवश्यक हुन्छ भनेर निबन्धहरूको संकलन निस्किँदैछ. त्यस्तै अरू भाषा, तामाङ भाषाको इतिहास पब्लिस गरेका छौँ. तर इतिहास बनाउनु पर्ने, इतिहास बनाउने बनाउने त्यो चाहिँ बाहेक अरू केही भाषाहरू छन् त्यो साँच्चै नै लोप हुनु पुग्छ. र तिनीहरूको चाहिँ अहिले नै गएर वक्ता पनि बहुत सीमित छन्. र त्यो काम चाहिँ नि उसले लिङ्ग्विस्टिक सोसाइटी अफ नेपाल भन्ने छर्को त्यस मार्फत र जनजाति महासंघ मार्फत पनि अलिअलि टुनुसँग मिलेर पनि हामी साझा काम गर्छौँ. किन मेन पावर त हामीसँग छ, पुँजी उनीहरूसँग छ, उनीहरूले काम गर्छौँ. त्यसको निमित्त चाहिँ त्यस ठाउँमा गएर सरकारहरूलाई उपस्थित गराएर तिनीहरूको वर्ण निर्धारण गरिदिने. अब डिक्सनरी त एकैचोटि बन्दैन, तर शब्दकोशहरू बनाउने.
मगर भाषा बाहेक अरू कुनै त्यस्तो भाषा छ जसको व्याकरणमा व्याकरण बनाउनमा तपाईँहरूले हेल्प गर्नुभयो?
होइन, व्याकरण त अहिले हाम्रो अवधिको बन्दैछ, होइन शब्दकोश मैथिलीको बन्दैछ, त्यहाँदेखि चाहिँ तपाईँको लिम्बूको शब्दकोशै बन्यो, अनि गुरुङको चाहिँ तामाङ भाषाको चाहिँ इतिहास भाषाको साहित्यको इतिहास बन्यो, अनि नेवार भाषामा त विभिन्न कृतिहरू नै संकलन गरेर पब्लिस गरे.
अत्यास लाग्दैन, झन्डै 90-95 भाषा भएको ठाउँमा जम्मा यति भाषाको
अत्यास लाग्छ भने अब त्यो हामीले हिजो अलि उदार भएर प्रत्येक भाषाको पत्रिका पनि निकाल्यौँ. यहाँ अब भएपछि त पहिला त एक दुईवटा भाषा थियो, जस्तो भनौँ अहिले हाम्रो प्रकाशनमा चाहिँ पत्रिकाहरूमा नेपाली भए एउटा सयपत्री भन्ने निस्किन्छ, पहिलेदेखि निस्किन्छ. त्यो चाहिँ बहुभाषाको नेपाली अनुवाद र त्यो भाषा कृतिहरू भनेर सयपत्री भन्ने निस्किन्छ. त्यही सयपत्रीमा सबैले अटाउनु पर्थ्यो. अब हाम्रो कुलपतिजीले पनि अलिअलि अब उहाँ जनजाति पृष्ठभूमिबाट आएको हुनाले अलि उदार हुनुभयो, मान्छेको प्रेसर पनि त्यही थियो. अनि फाक्ताङ भने एउटा लिम्बूमा निकालिहाल्नु नि त, यही बेला भन्नु लिम्बू भाषामा निकालियो. अब आएर अहिले भोजपुरीमा हाम्रो त्यस्तो भाषा यसमा पनि चाहियो भने उसमा पनि चाहियो आदि यस प्रकारको
स्वाभाविक
पनि हो. अब थाहै हो भन्ने पहिलेदेखि नेवारी भाषामा निस्किन्छ, नेवारी भाषा चाहिन्छ भन्ने, नेवारी निकै विकसित भाषा हो. आँगन भन्ने मैथिली भाषाको निस्किन्छ. त यी निस्किएकालाई नै समेट्न नसकिरहेको बेलामा अरू भाषाले चाहिँ ल तिमीले लिम्बूको निकाल्यो भने मेरो मगर केन्द्र निकाल्ने, फलाना केन्द्र निकाल्ने भन्ने प्रकारले चाहिँ प्रश्नहरू आउँछन्. तर तिनीहरूलाई समेट्दै लानुपर्छ र हामीले चाहिँ एउटै चाहिँ अहिले जस्तो अनुवादको एउटा रूपान्तरण भन्ने निकाल्ने गरेका छ. रूपान्तरण अब यो चाहिँ नेपालीबाट हिन्दीमा को एउटा अङ्क निस्क्यो, अब अङ्ग्रेजीबाट नेपालीमा, नेपालीको अङ्ग्रेजीमा, त्यसरी पालो पालो गरेर निकाल्ने हाम्रो योजना हो. त्यस्तै अब यो एउटा निर्दिष्ट उसलाई चाहिँ जस्तो त्यही सयपत्रीलाई नै भनौँ न एकथाली एउटा भाषाको विशेषज्ञ अर्को भाषा त्यसको गरेर जानु पर्ने अवस्था छ, नत्र भने तपाईँले भनेपछि काली लाग्दछ काली लाग्दछ.
हजुर, अब अघि मैले प्रचार यो संसारको कुरा गरेँ, पत्र प्रकाशनको कुरा. प्रज्ञा प्रतिष्ठानबाट थुप्रै पत्रिकाहरू त्यहाँ कृतिहरू निस्किन्छन्, मासिक आवधिक भनौँ न अझ हिसाबले भन्ने हुने समकालीन साहित्यदेखि लिएर विभिन्न थरी निस्किन्छ. तर बजारमा पाठकहरूको चाहिँ समक्ष पुग्नलाई बाटो छैन. यो एउटा प्रज्ञा प्रतिष्ठानको कमजोरी हो कि बाधा अडचन हो कि के हो? यो स्तरीय हुँदाहुँदै पनि समस्त पाठकहरूमा नपुगेर सीमित भएर बसेको छ त्यो कृति.
एउटा कुरा छ, एउटा त प्रकाशन स्तरीय कृतिको प्रकाशन एउटा पाटो हो, त्यसलाई बजारमा पुर्याउने अर्को बाटो हो, बजारमा पुर्याउने मार्केटिङको बाटो हो। मार्केटिङको बाटोमा हामीमा बहुत ठूलो कमजोरीहरू रहे पहिलेदेखि, किन अब सबै प्राज्ञहरू रहने, त्यहाँको कर्मचारी तन्त्र पनि त्यति चाहिँ एक्टिभ नरहने रहेको हुनाले मार्केटिङलाई चाहिँ हामीले पहिलेदेखि के गरेर छ भने साझा प्रकाशनलाई जिम्मा दिने गरेर रहेछ, र हामीलाई प्रकाशन साझा प्रकाशन दिएर उसले वितरण गर्ने सिस्टम थियो, र त्यो सिस्टमले साझा प्रकाशनको आफ्नै समस्या छ, ऊ त आफ्नै प्रकाशक भएको हुनाले चाहिँ, र उसले आफ्नो पनि हेर्नुपर्ने, फेरि उसको मेजर त्यो व्यवसाय भनेको चाहिँ जनक शिक्षा किताबहरू बेच्ने हो, त्यसबाट अब फाइदा आउँछ, साहित्यकोबाट आउँदैन, उसले त्यति ध्यान दिएन र पुर्याउनु बजार हुन सकेन। नपुगेपछि हामीले के सोच्यौँ भने र वितरकहरूको पनि के कुरा सुनायो भने सबैले साझामा गएर लिनुपर्ने, किन अहिले लिनु पर्यो भने हामी त यहाँ लिन्छौँ नि भन्ने भएको हुनाले हामीले पनि यसलाई प्रवर्धन कसरी गर्ने त भनेर एकताली किताबै हाम्रो चाहिँ किन बिकेन त भनेर एकताली आफै पनि चाहिँ एउटा हाम्रो जन्मोत्सवको उपलक्ष्य पाएर 15 दिन चाहिँ किताबको प्रदर्शनी गर्यौं। प्रदर्शनी गर्दा राम्रोसँग बिक्री किताबहरू र मान्छे पनि चाहने, त्यसमा हाम्रो चाहिँ त्यो बजारको व्यवस्थापन नै भएन छ भनेर अहिले हामीले एक त एकाडेमिकै गेटमा आफ्नो सानो स्थल राखेर अब स्टोरबाट किताब लगेर आउनेलाई त्यहाँ उनीहरूले किन्न सक्छन् दोकानी छ, पहिला चाहिँ पछाडिपट्टि थियो, मान्छेलाई थाहा हुँदैन थियो, पछाडिपट्टि किताबको स्टोर छँदैछ, त्यहाँ त नि यति प्रकाशन गाउँ भनेर त्यहाँ राखिदिनु, त्यहाँबाट किन्छन्, त्यो अगाडिपट्टि चाहिँ सजिलो हुन्छ, पछाडि मान्छे आउँदैन फेरि कतै। अनि अब त्यसदेखि बाहेक निजी क्षेत्रलाई हामीले यो वितरणको जिम्मा दियौं, 16 एजेन्ट नियुक्ति गरेर अहिले 5 वटा 16 एजेन्टहरू नियुक्ति भएका छन् नेपाल र नेपाल बाहिर, समेत बाहिर पुर्याउनु भने त्यो एकता प्रकाशन भन्ने छ, उसले बाहिर पनि पुर्याउँछ, र नेपालभरिले चाहिँ 5 वटा चाहिँ 16 एजेन्टहरू नेपालमा अब त्यो मार्केटिङमा राम्रै पहुँच भएका चलेका पुस्तक
पसलहरूले
चाहिँ लैजान सकेका छन्। उनीहरूसँग चाहिँ के भने हाम्रो एउटा निश्चित यति रकमको चाहिँ एक बिलमा त्यो तिरेर लैजानुपर्छ भन्ने छ, कमिसन अलि माथि राखिदिएछ, किन हिजो साझाबाट पाउने भन्दा निकै राम्रो कमिसन छ, र त्यो भएपछि चाहिँ अब किताबहरू भकाभक बजारमा पुग्न लागेका छन्। र मलाई हामीलाई लाग्छ यो निजी क्षेत्रलाई खुला ओपन गरिदिएपछि यो समस्या अब आउँदैन होला जस्तो लाग्छ, नत्र भने त हामी आइकन करिब 30-35 टाइटलका स्तरीय पुस्तकहरू निकालेका छौँ, त्यतिकै बाहेक हाम्रो प्रकाशन पनि छ, ती प्रकाशनहरू डम्प भएरै रहेका छन्।
अब भनेपछि नियमित प्रकाशनदेखि लिएर विशेष प्रकाशनका किताबहरू सबै बजारमा
पुग्ने व्यवस्था चाहिँ सकेसम्म हामीले मिलाएको छौँ। अब यो चाहिँ यो भर्खरै मिलाएको
हो,
विशेष चाल जस्तो भने यो 2-3 वटा प्रकाशकले चाहिँ बल्कमा लगे पनि वर्षभरिमा काउन्ट गरेर उनीहरूलाई चाहिँ बेसी 15 लाख भन्दा बेसीको बिक्री गर्यो भनेदेखि सर्टन बोनस पनि दिने, अब यसले 40% चाहिँ कमिसन दिने भनेर गरेका छ, र उनीहरूको इन्ट्रेस्ट पनि इन्सेन्टिभ नभए त व्यापार चल्दैन नि त, व्यापारिक कुरामा हामी पछाडि नै छौँ नि त हाम्रो,
त्यस
हुनाले त्यो प्रयोग गर्यौं। अब हामीले मात्र के भने एकपटक म गइसकेपछि हाम्रा नियुक्त भएका 16 एजेन्टहरू यो बजारमा यही किताबहरू पाइन्छ भनेर अलिकति सञ्चार माध्यमबाट चाहिँ हामीले जानकारी दिनुपर्छ, र हामी आफै पनि बेच्छौँ, इन्ट्रेस्टेड मान्छे आएर यहाँबाट लैजान सक्छ भनेर चाहिँ, त्यो त हाम्रो अब गेटमै राखिदिएको छ सानो स्टल, त्यस हुनाले अब चाहिँ त्यो समस्या पर्दैन कि भन्ने चाहिँ लाग्छ।
हजुर, धेरै राम्रो कुरा सुनियो, प्रतिष्ठानको यो प्रकाशनहरू चाहिँ बाहिर हेर्न नपाउने र हामीले त्यसमा लागिरहेको हुन्छ, अब पढ्न पाइने भयो, असाध्यै राम्रो।
र यसका अतिरिक्त एउटा कुरा चाहिँ मैले यहाँ सेयर गर्नुपर्छ, प्रज्ञा प्रतिष्ठान नेपालको अध्ययन अनुसन्धान गर्ने सरकारद्वारा फण्डेड सबभन्दा सर्वोच्च निकाय हो। हामी त्यहाँ गएर हेरेपछि त्यो निकायमा त त्यही प्रकारको वातावरण त चाहियो, र एउटा व्यवस्थित लाइब्रेरी, रेफरेन्सियल र रिसोर्स लाइब्रेरी हुनुपर्ने, तर हामीसँग त्यो छैन। हामीसँग एउटा भएको लाइब्रेरी अलिकति एउटा सामान्य क्याम्पसको लाइब्रेरी जस्तो मात्र स्थिति छ, र त्यहाँ चाहिँ हेऱ्यौँ अब त्यसलाई कसरी अब यो प्राज्ञहरूलाई चाहिँ एट्र्याक्सन गर्ने, रिसर्चरलाई एट्र्याक्सन गर्ने के गर्ने भन्दाखेरि चाहिँ हामीले भारतीय साहित्य एकाडेमीसँग एमओयू भएकै बेलामा इन्डियनसँग प्रस्ताव राख्यौँ, इन्डियन एम्बेसीले एप्रुभ भएर अहिले चाहिँ एउटा 3 तलाको 5 करोडसम्मको एउटा भवन, अब म जाने बित्तिकै शिलान्यास हुन्छ, भवन भन्छ लाइब्रेरीको
त्यही हाताभित्र
पछाडिपट्टि, त्यसको सुन्दरतालाई नबिगार्ने किसिमले त्यो एट्र्याक्टिभ भवन भन्छ र त्यो भवनमा चाहिँ हाम्रो के छ भने अब त्यो भवन बनिसकेपछि भित्तालाई प्रेस राख्छौँ प्रेस छँदैछ प्रेसलाई अझ व्यवस्थित गरेर अरू प्रेसहरू लिएर त्यसै दोस्रो तला तेस्रो तला लाइब्रेरी अनि यो सामान्य छलफलको निमित्त चाहिँ सानो अडिटोरियम पनि हुने किसिमले त्यसरी आयोजना गरेको छ र त्यसको निमित्त हामीले फेरि अर्को प्रयत्न गर्नुपर्छ त्यो बनिसकेपछि 5-7 करोड रुपियाँ 10 करोडसम्मका त्यो इन्टरनल सामग्रीहरू जुटाउन किताबहरू जुटाउन प्रयत्न गर्नुपर्छ त्यस पछाडि त्यो चाहिँ एउटा एकाडेमीको लाइब्रेरी जस्तो हुन्छ त्यसमा हामी चाहिँ लागि परेका छौँ हाम्रो अब 1 वर्ष मात्र बाँकी छ त्यो 1 वर्ष बाँकी सकिएपछि पनि हामी त्यहाँ सदस्य नरहला तर प्रज्ञा परिषद त हाम्रै हो नि त
योजना
त बन्यो त्यस कारणले त्यस पछाडि साथीहरूलाई सजेस्ट पनि गर्छु यो यसरी गर्नुपर्छ भनेर गर्न पनि सकिन्छ र हाम्रो पालाभरिमा त्यो चाहिँ भवन भनेर तिमीहरूलाई लाउन इन्डियन एम्बेसी पनि प्रयत्नशील छ त्यो त्यो एउटा
राम्रो खुसीको खबर सुन्न पाइयो हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौँ अब मेरो अन्तिम प्रश्न जाने यहाँलाई एकाडेमी सम्बन्धी नै हो प्रज्ञा प्रतिष्ठान सम्बन्धी मैले वेबसाइट हेर्दाखेरि त्यहाँ एउटा केमा मेरो आँखा पर्यो भने विशेष गरी साहित्य संचार माध्यमहरूको लागि सहयोगार्थ 2004 सालमा चाहिँ एउटा संचार सहयोग कोष भनेर गठन गरेको छ अरे त्यस कोषको चाहिँ कसरी उपयोग भइरहेछ कसरी सदुपयोग भइरहेछ के भन्नुहुन्छ
एकदम छुटाउनै नहुने कुरा यो पनि हो 46 सालमा सुब नयाँ सरकार बन्यो 48 त 49 मोहननाथ प्रसिद्ध शिक्षा मन्त्री हुनुहुन्थ्यो शिक्षा मन्त्रालय अन्तर्गत यो थियो उनी साहित्यकार पनि हुन् साहित्यकारले त केही गर्नुपर्छ भनेर उनले केही प्रस्तावना ल्याए उनले के गरे भने मन्त्री बनेपछि स्वागत मन्त्रीलाई स्वागत एकाडेमीले गर्थ्यो त्यो स्वागत गर्न बोलाउँदा तपाईँले स्वागत गर्ने भने सबै खर्च मेरो हुन्छ मैले साहित्यकारलाई स्वागत गर्छु भनेर सुरु गरे मदन मणिजी कुलपति उपकुलपति हुनुहुन्थ्यो त्यहाँबाट सुरु गरिसकेपछि साहित्यकारले त केही गर्नुपर्छ भन्दा यस्तै चाहिँ उपचारको व्यवस्था भएन साहित्यकारको मर्छन् तिमीहरू चाहिँ राजनीतिक यसरी पैसा लिन्छ अर्को कुरा चाहिँ साहित्यिक पत्रकारहरूको पनि पत्रकारहरूलाई सहयोग त अर्को किसिमले दियो मिडिया प्रिन्ट मिडियालाई अरूलाई साहित्यिक पत्रकारहरूलाई सहयोग पनि थिएन यस्तो अवस्था थियो भन्ने भन्नाले उहाँकै पालामा के निश्चित कोष उहाँले त 1 करोडको कोष स्थापना गर्ने हो उपचारको निमित्त 50 लाख साहित्यकारको ऊ गर्ने भनेर भन्नु तर गभर्मेन्ट गइयो गइसकेपछि पछि पनि केही न केही छुट्याएर के गरेका थियो भने 15 लाख रुपियाँ प्रतिवर्ष साहित्यिक पत्रकारलाई सहयोगका निमित्त दिने र 15 लाख रुपियाँ चाहिँ साहित्यकारको उपचार कोषमा दिने भनेर सुरु भयो त्यो कोष त्यहाँदेखि बिचमा आउँदै गयो पैसा सरकारबाट आउँदा एकाडेमिसियन साथीहरूले बुद्धि नै पुर्याएछन् कि अब 15 लाख दिने सबै 15 लाख वितरण नगरौं 60% उसमा चाहिँ वितरण गरेर 40%को त्यसैमा कोष बनाऊ एउटा इन्टरनल कोष भन्नुभयो पहिलो साल त 60% मात्र गयो दोस्रो साल त 40% ब्याज आयो 60-80 भयो त्यसरी हुँदै गएर पछि गएर 100% नै गयो जाँदै थियो एकाडेमीको लिडरसिप भित्रभित्र भएको बेला सरकारले फ्याक्टर चेक गर्दैछ त्यो खुट्टा झिकिदियो 15 लाख रुपियाँ दिन छोडेछ र 15 लाख रुपियाँ दिन छोडेर त अब तिमीहरूलाई लमसम जो पैसा आउँछ त्यसैबाट तिमीहरूले मिलाउनुपर्छ कमिटमेन्ट त गभर्मेन्टको थियो तर एकाडेमीले आफ्नो बजेटहरू मिलाउनुपर्छ भन्ने प्रकारले भने त्यति बेला त्यो त्यसलाई प्रतिरोध गर्ने लिडरसिप पनि भएन कर्मचारीहरू त्यतिकै र हामी आयौँ हामी आएपछि त हामीले बजेट हेरौँ 15 लाख रुपियाँ दिने त्यो सिस्टम थियो त्यो साधारण 50-15 लाखै बाँड्थ्यो 15 लाख पत्रकारलाई बाँड्थ्यौँ बाँड्नेमा पनि हाम्रो कार्यविधि छ जस्तै एउटा समिति भन्छ एउटा जस्तो कुलपति उपकुल अध्यक्ष उपकुलपति उपाध्यक्ष रहेको त्यो एउटा समिति भन्छ त्यो समितिले चाहिँ एउटा सानो कमिटी बनाउँछ त्यसमा चाहिँ पत्रकार पनि हुन्छ साहित्यिक पत्रकार पनि हुन्छन् हाम्रो एकाडेमीको प्रतिनिधि पनि हुन्छ र त्यहाँ एउटा कर्मचारी गरेर अनि हामी आह्वान गर्छौँ दरखास्त आह्वान गर्छौँ त्यहाँ कस्तोलाई कसरी के किसिमले दिने नियमित कस्तो हुनुपर्छ स्ट्यान्डर्ड कस्तो हुनुपर्छ
क्राइटेरिया
छ त्यसको कार्यविधि नै बनाएको छ त्यो कार्यविधि चाहिँ नि बनाएर गर्छौँ गरिसकेपछि उहाँले एप्लाई गर्नुहुन्छ एप्लाई गरेपछि भएको पुँजी बाँड्दै पैसा बाँडिदिन्छु मा बेसी पाउनेले वर्षको 60,000 रुपियाँ पाउँछ कम पाउनेले 5-10 हजार पनि पाउँछ किनभने त्यो उडाउँदो उठाएको भनेर बेच एक वर्ष पछाडि बजेटमा सर्टेज बुक खोजेर हेर्दा हुन्थ्यो, कर्मचारीले पनि बताए नि त्यो सरकारले त दिनै छोडेछ, अनि यो तिमीहरूको कमिटमेन्ट हो, तपाईँहरूले दिनुपर्छ भन्यो, तर रोक्न त मिलेन, रोक्न त फेरि छ नि, त्यसो भएपछि त्यसको चाहिँ अनि त्यो छुट्याएको पैसा कति रहेछ भन्दा पनि अलिकति पुँजी भएको छ, 7.5 लाख जति ब्याज आउँदो रहेछ, अहिले हामी त्यो त्यही 7.5 लाख वितरण गर्दैछौँ। हाम्रो यो वार्षिक प्रतिवेदन बुझाउने क्रममा प्रधानमन्त्रीको एउटा कार्यक्रम भन्थ्यो, त्यहाँ हामीले चाहिँ उहाँलाई भन्यो भने यो त तपाईँको कमिटमेन्ट हो, कि त भन्नुहोस् कि गभर्मेन्टले दिएन भने हामी एक्लै गएर बन्द गरिदिन्छौँ, पत्रकार तपाईँसँग आउन भनेको होइन, म मिलाउँछु भनेर भन्नुभएको छ, पैसा आएको छैन। अब उपचार कोषको पनि त्यही छ, साहित्यिक उपचार कोषमा चाहिँ अब उपचारमा मान्छेहरू चाहिँ बिरामी भइरहन्छन् के भइरहन्छन् र त्यो भएको अब त्यसमा पनि के छ भने स्वास्थ्य मन्त्रालयको डक्टर एकजना, कुलपति उपकुलपति दुईजना, अनि संस्कृति मन्त्रालयको प्रतिनिधि र एक अनि त्यो चाहिँ त्यो प्रतिभा उपचार कोष भनेको हुनाले एकाडेमी तिनैवटा एकाडेमीका एक एकजना प्रतिनिधि राखेर एउटा कमिटी बनाएको छ, कार्यविधि छ र डक्टरको सिफारिस अनि प्रिस्क्रिप्सन सब गरेर कुन कार्य नेचरको केस हो त्यस आधारमा हामीले चाहिँ 50-60 हजारसम्म हामी दिन्छौँ, त्योभन्दा त्यसले नभ्याउने हो भने सरकारले सिफारिस गरिदिन्छौँ, पहिला 50 हजार दिन्छौँ अनि भएन भने अरू त्यो चाहिँ प्राज्ञ परिषदले निर्णय गरेर त्यो चाहिँ कमिटीले नै दिन्छ, अनि दिनु नै पर्यो भने फेरि 50 हजार प्राज्ञ परिषदले निर्णय गरेर दिन्छ, 1 लाखसम्म दिन्छ, त्यसले पनि धान्ने प्रकारको भयो भने नेपाल सरकारले सिफारिस गरिदिने त्यो सिस्टम छ, र त्यसमा पनि यही हो, अब सरकारको पैसा आएन भने त्यो समस्या छ।
हजुर, धन्यवाद उपकुलपति तथा साहित्यकार गङ्गा प्रसाद उप्रेतीज्यू, तपाईँको व्यक्तिगत तिनवटा पाटो र प्रज्ञा प्रतिष्ठानको उपकुलपति हैसियतले हामीले लामो कुराकानी गर्यौं, यहाँको अमूल्य समय र विचारको लागि खसखस.com आभार व्यक्त गर्दछ, तर यहाँको अमेरिकी बसाइ सुखद पूर्ण रहोस् भन्दै आजलाई हामी बिदा माग्छौं। धन्यवाद
धन्यवाद। यो खसखस.com मार्फत यहाँ बसेर नेपाली भाषा साहित्य संस्कृतिको प्रचारका निम्ति यहाँले जो प्रयत्न गर्नुभएको छ त्यो चाहिँ एकदमै स्तुति छ र सराहनीय छ, र अब म पनि अब आएको बेलामा आफ्ना विचारहरू श्रोता मार्फत पुर्याइदिनका निम्ति यहाँले जुन प्रकारको यहाँको यहाँहरूको व्यस्तता आफ्नै प्रकारको छ, त्यो व्यस्तताका बावजुद पनि आएर जुन प्रकारको चाहिँ यो साँझो फाँझो मिलाउनु भयो त्यस कारणले तपाईँलाई चाहिँ धेरै धेरै धन्यवाद छ। र खसखस.com यसको सुनेको थिएँ मैले, मलाई चाहिँ बताएको थिएँ तर मैले सुनेको छ यो मतलब यसको बारेमा, यसरी तपाईँले नै चलाउनुहुन्छ भन्ने त थाहा थिएन, तर यो चाहिँ अमेरिकामा यसरी चाहिँ यस्तो छ, यसले पनि राम्रो कामहरू गरेको छ, अझ तपाईँ के अरे गोष्ठी पनि गर्नुहुन्छ बीचबीचमा यस अन्तर्गत कवि गोष्ठीहरू लेखकहरूलाई भेला भन्ने पनि सुनेको थियौँ, सुनेको हो, अब यसको चाहिँ प्रसार पनि चाहिँ प्राप्त होला, यसका निमित्त यो यो आखिर त पहिचान सबैभन्दा ठुलो कुरो हो, पहिचान संस्कृति भाषा र साहित्यबाट नै हुन्छ, यसका निमित्त तपाईँहरू जसरी लागु गर्नुपर्छ संस्थाका थ्रुमा त्यो बडो सराहनीय छ र ठिक छ, प्रवर्धनका निमित्त चाहिँ यहाँहरूको प्रयासहरू चाहिँ बढ्दै जाओस्, जाँगिँदै जाओस्, शुभकामना छ, धन्यवाद पनि छ।
हजुर धन्यवाद।